यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। निर्वाचन आयोगले आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि फागुन 20 गतेसम्म 18 वर्ष उमेर पूरा भएकालाई मतदान गर्न दिने निर्णय गरेको छ। फागुन 20 गतेलाई निर्दिष्ट मिति कट अफ डेट निर्धारण गरी गत मक्सिर 5 गतेसम्म संकलित मतदाताको विवरणलाई अध्यावधि गर्ने निर्णय गरेको आयोगद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। मतदाताको विवरण आयोगको वेबसाइटमा प्रकाशन भएपछि यही मक्सिर 26 गतेसम्म मतदाताले नावावलीमा रहेको त्रुटि सच्याउन, कसैले झूटा विवरणका आधारमा नाम दर्ता गराएमा विरोधमा उजुरी दिन, एकै व्यक्तिको नाम एक भन्दा बढ़ी स्थानमा परेमा एक स्थानमा मात्र राख्न र मृतक वा नागरिकता त्याग गरेका व्यक्तिको नाम हटाउन सूचना दिन आयोगले आग्रह गरेको छ। त्यस्तै आयोगले मतदान स्थल छनौटका लागि अनलाइन सुविधा वृद्धि गर्ने उद्देश्यसहित कतिपय मतदान स्थलहरूको पुनरावलोकन गरेको र अब मतदाताले आफ्नो ओड़ाभित्रका मतदान स्थल मध्ये पाएक पर्ने स्थल छनौट गर्न अनलाइन प्रणाली मार्फत निवेदन दिन सक्नेछन्। आयोगले मतदाता नावलीलाई अझै शुद्ध, विश्वसनीय र त्रुटिरहित बनाउन आम मतदाता तथा सरकारवालाको सक्रिय सहभागिताका लागि अनुरोध पनि गरेको छ। नेकपा एमाले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचनमा भाग लिन हिजो निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन पेश गरेको छ। एमालेको केन्द्रीय निर्वाचन आयोगका प्रमुख नीरज आचार्यले आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी लगायतलाई भेटी दल दर्ताको निवेदन हस्तान्तरण गर्नुभएको हो। यसैगरी हिजो 34 राजनैतिक दलले निवेदन दिएसँगै दल दर्ताका लागि निवेदन दिनेको संख्या 67 पुगेको निर्वाचन आयोगका सहसचिव यज्ञ प्रसाद भट्टराईले जानकारी दिनुभयो। समानुपातिक निर्वाचन प्रणालीमा भाग लिन चाहने राजनैतिक दललाई आज अपरान्ह 4 बजेसम्म दल दर्ताका लागि निवेदन पेश गर्न आयोगले आग्रह गरेको छ। सरकारले जेएनजी प्रदर्शनका क्रममा भएका घाइतेको शिक्षा, स्वास्थ्य तथा रोजगारीको व्यवस्था मिलाउने कार्य अघि बढ़ाउने भएको छ। हिजो बसेको मन्त्री परिषद बैठकले गत भदौ 23 र 24 गतेको जेएनजी प्रदर्शनका क्रममा घाइते तथा अपाङ्गता भएका व्यक्तिलाई राहत उपलब्ध गराउन जेएनजी घाइते राहत सहायता कार्यविधि 2082 स्वीकृत गर्ने निर्णय समेत गरेको संचार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो। बैठकले 2081 चैत 15 गते काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनका क्रममा मृत्यु भएका स्वर्गीय पत्रकार सुरेश रजकलाई राज्यका तर्फबाट शहीद घोषणा गर्ने निर्णय समेत गरेको छ। यस्तै आर्थिक वर्ष 2082-83 लागि किसानले उत्पादन गर्ने उखुको न्यूनतम खरिद मूल्य प्रति क्विन्टल 620 रूपियाँ तोकिएको छ। यस्तै विभिन्न 10 जिल्लाका गरीब परिवारको सूची समेत स्वीकृत गरिएको प्रवक्ता खरेलले बताउनुभयो। सरकारले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कलाई सक्रिय तुल्याउँदै साझा संकल्पका साथ अघि बढ़न सदस्य मुलुकसँग अपील गरेको छ। हिजो 41 सार्क बड़ापत्र दिवसका अवसरमा सार्कको अध्यक्षका हैसियतमा प्रधानमन्त्री सुशीला कार्कीले सार्कलाई पुनर्जीवित पार्दै गतिशील बनाउने संकल्पमा साथ दिन आह्वान गर्नुभएको हो। सार्क स्थापना भएको सन् 1985 डिसेम्बर 8 सार्क बड़ापत्र दिवसका रूपमा मनाउँदै आइएको छ। प्रधानमन्त्री कार्कीले सदस्य मुलुकका सरकार तथा यस क्षेत्रका जनतालाई यस दिवसका अवसरमा शुभकामना दिनुहुँदै सार्कलाई पुनर्जीवित गर्ने तथा यसलाई अझै गतिशील, समावेशी र कार्यमुखी बनाउने नयाँ संकल्प भएको प्रष्ट पार्नुभएको छ। नेपाल कम्युनिष्ट पार्टी एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले 11 राष्ट्रिय महाधिवेशनका सन्दर्भमा आफ्नो अवधारणा पत्र बुझाउनु भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बुझाउने भने तापनि समय नमिलेपछि महासचिव शंकर पोखरेललाई उहाँले अवधारणा पत्र बुझाउनु भएको हो। अवधारणा पत्रमा पार्टी महाधिवेशनमा पार्टीको कार्यक्रम, कार्यदिशा, संगठनात्मक सिद्धान्त र नेतृत्वका सम्बन्धमा छलफलको माग गर्नुभएको छ। उहाँले महाधिवेशनमा छलफलका लागि तयार पारिएको अवधारणा पत्र महाधिवेशनको बन्द सत्रमा प्रस्तुत गरी प्रतिनिधिको बीचमा छलफल गर्ने समेत वातावरण मिलाउन अध्यक्ष ओलीलाई अनुरोध गर्नुभएको छ। वरिष्ठ उपाध्यक्ष पोखरेलले आसन्न महाधिवेशनमा अध्यक्षको उम्मेद्वारी घोषणा गर्नुभएको छ। नेपाल कम्युनिष्ट पार्टी एमालेको 11 राष्ट्रिय महाधिवेशनको तयारीका लागि गठन गरिएको व्यवस्थापन समिति बैठकमा महाधिवेशनको विस्तृत व्यवस्थापन र सहभागिताका सम्बन्धमा छलफल भएको छ। ललितपुरको च्यासल स्थित एमाले पार्टी केन्द्रीय कार्यालयमा महासचिव शंकर पोखरेलको अध्यक्षतामा बसेको बैठकमा महाधिवेशनको कार्यक्रम तालिका र आवश्यक संरचनागत तयारीबारे छलफल तथा समीक्षा भएको संगठन विभाग सचिव माधव ढुंगेलले जानकारी दिनुभयो। सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्र देव साक्यलाई पुनस्थापित गर्न परमादेश दिएको छ। न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले साक्यलाई पुनस्थितिमा पुनस्थापित गर्ने आदेश दिएको हो। सरकारले गत असोज 5 गते साक्यलाई कार्यकारी निर्देशकबाट जल तथा ऊर्जा आयोगमा सरूवा गरी मनोज सिलवाललाई नियुक्त गरेको थियो। त्यस विरूद्ध साक्यले दायर गर्नुभएको रिटमाथि हिजो सुनवाई गर्दै सर्वोच्चले साक्यलाई विद्युत प्राधिकरणमा पुनस्थापित गर्न परमादेश दिएको हो। विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्वहाली गरेपछि साक्यले न्यायको जीत भएको प्रतिक्रिया दिनुभएको छ। उहाँले सरकारको निर्णयबाट आहत भएकोमा न्यायालयले राहत दिएको बताउनुभयो। 77 अन्तर्राष्ट्रिय मानवाधिकार दिवसका सन्दर्भमा 17 मानव अधिकार राष्ट्रिय महामेला हिजोदेखि काठमाण्डुमा शुरू भएको छ। राष्ट्रिय मानवाधिकार आयोग, नागरिक समाज र विभिन्न 125 वटा सरकारी तथा गैर सरकारी संघ संस्थाहरूको आयोजना रहेको राष्ट्रिय मानवाधिकार महाभेलामा गृहमन्त्री ओमप्रकाश अर्यालले महिला बालबालिका तथा सीमान्तकृत समुदायको मानवाधिकार रक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो। गृहमन्त्री अर्यालले मानवाधिकार कानूनी दस्तावेज मात्र नभई सामूहिक चेतना भएकाले सबै मिलेर मात्रै न्यायपूर्ण र समावेशी नेपाल बनाउन सकिने विचार व्यक्त गर्नुभयो। समारोहमा राष्ट्रिय मानवाधिकार आयोगका अध्यक्ष तप बहादुर मगरले पछिल्ला दिनहरूमा सीमान्तकृत समुदायमा मानवाधिकार उल्लंघनका घटनाहरू बढ़ेकाले मानवाधिकारको रक्षाका लागि स्थानीय तहहरू थप सक्रिय हुनुपर्नेमा जोड़ दिनुभयो। प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक रोजगार व्यवसायका व्यतिथि नियन्त्रण गर्न माताहतका निकायलाई निर्देशन दिनुभएको छ। विदेशमा गएर दुःख पाउने, ठगिने र सरकारले उद्धार गर्नुपर्ने अवस्था आउन नदिने गरी प्रणाली स्थापित गर्न उहाँले श्रम मन्त्रालय, परराष्ट्र मन्त्रालय, कानून मन्त्रालय र वैदेशिक रोजगार विभागका अधिकारीहरूलाई निर्देशन दिनुभएको हो। हिजो प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा श्रम समस्याका विषयमा छलफलका क्रममा प्रधानमन्त्री कार्कीले कुवेतमा अल्पत्र परेका महिला कामदारको छिटो उद्धार गर्न पनि ताकेता गर्नुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। अर्थमन्त्री रामेश्वर खनालले जेएनजी आन्दोलनका क्रममा क्षतिग्रस्त सरकारी कार्यालयको पुननिर्माणको काम अघि बढ़िरहेको बताउनु भएको छ। अर्थमन्त्री खनालले धनगढ़ी स्थित क्षतिग्रस्त मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयको हिजो स्थलगत निरीक्षण गर्नुहुँदै क्षतिग्रस्त सरकारी कार्यालयको पहिलो चरणको पुननिर्माणका लागि बजेट निकासा भइसकेको जानकारी दिनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले नखुस्थित एनसेल कार्यालयको अवलोकन गर्नुभएको छ। मन्त्री खरेललाई एनसेलका अध्यक्ष सतीशलाल आचार्य र प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले जेएनजी आन्दोलनका क्रममा भएको क्षतिबारे जानकारी गराउनु भएको थियो। गत भदौ 24 गते जेएनजी आन्दोलनका क्रममा एनसेलको लैनचौर स्थित केन्द्रीय कार्यालयमा तोड़फोड़, लुटपाट र आगजनीका कारण क्षतिग्रस्त भएपछि एनसेलले नखुस्थित कार्यालयबाट सेवा प्रवाह गरिरहेको छ। एनसेलका अनुसार जेएनजी आन्दोलनका क्रममा मुलुकका विभिन्न स्थानमा भएको तोड़फोड़ र आगजनीका कारण करिब 65 करोड़ रूपियाँ बराबरको क्षति भएको छ। पृथ्वी राजमार्ग अन्तर्गत नागढुङ्गा मलेखु सड़क खण्ड एक साताका लागि आंशिक बन्द हुने भएको छ। सड़क कालोपत्र गरी स्तरोन्नति गर्ने कामलाई गति दिन नागढुङ्गा मुगलिन सड़क आयोजनाले यही मक्सिर 24 देखि आगामी पुष 1 गतेसम्म दैनिक 5 घण्टा यातायात आवजावत बन्द गर्न लागेको हो। सड़क आयोजनाले निकालेको सूचना अनुसार नागढुङ्गाबाट पिपला मोड़सम्म र पोखरे भीर क्षेत्रमा बिहान 10:30 देखि दिउँसो 3:30 बजेसम्म आवागमन बन्द हुनेछ। पृथ्वी राजमार्गको नागढुङ्गा मलेखु सड़क आंशिक बन्द गरी मुगलिन मलेखु सड़क खण्डको 3 ठाउँको भित्तो काट्ने तयारी गरिएको छ। सड़क स्तरोन्नतिका लागि मक्सिर 24 देखि पुष 1 गतेसम्म दिउँसो दैनिक 5 घण्टा सवारी साधन रोकेर उक्त काम गरिनेछ। थाइल्याण्ड र कम्बोडिया बीच तीव्र सीमा विवाद शुरू भएसँगै थाइल्याण्डले आफ्ना छिमेकी कम्बोडियामा हवाई आक्रमण शुरू गरेको छ। आक्रमणमा परिकम्तीमा 5 जनाको मृत्यु भएको छ भने 9 जना घाइते भएका छन्। दुवै पक्षले सीमा विवादका कारण एक अर्कामाथि आरोप प्रत्यारोप जारी राखेका छन्। र नेपाल प्रिमियर लीग एनपीएल अन्तर्गत आज पहिलो क्वालिफायर खेल हुँदैछ। अपरान्ह 4 बजे सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स बीच त्रिवी क्रिकेट मैदानमा खेल हुनेछ। आजको खेलमा विजयी हुने टोली एनपीएलको फाइनलमा प्रवेश गर्नेछ। पराजित हुने टोलीले फाइनलमा पुग्न अर्को एक मौका पाउनेछ। आज पराजित हुने टोलीले भोलि हुने काठमाडौँ गुर्खाज र लुम्बिनी लायन्स बीचको विजेता टोलीसँग फाइनल प्रवेशका लागि खेल्न पाउनेछ। 6 बजेको समाचार यहीँ सकिन्छ। यसपछि अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।